ये हफ्तावार बाइबल का दसवां प्लेनफील्ड क्रिश्चियन साइंस चर्च इंडिपेंडेंट की जानिब से है, जो न्यू जर्सी अमेरिका में वाक़ है। मज़ीद मालूमात के लिए आप हमारी वेबसाइट मुलाहिज़ा करें www.plainfieldcs.com। ये सबक 20 दिसंबर 2020 बरोज़ इतवार हफ्ता के अख्ताम पर आपके मतलब के गर्ज से तैयार किया गया है। मजमून, क्या कायनात बशमूल इंसान एटमी तवानाई से मुरतब हुई है? सुनहरी मतन इमसाल। खुदावंद ने हिकमत से जमीन की बुनियाद डाली और फहम से आसमान को कायम किया। जवाबी मतालिया जबूर। आओ हम खुदावंद के हजूर नगमा सराई करें, अपनी चट्टान के सामने खुशी से ललकारें, शुक्र करते हुए उसके हजूर हाजिर हों, मजमूर गाते हुए उसके आगे खुशी से ललकारें, क्योंकि खुदावंद खुदाए अजीम है और सब इलाहियों पर शाह अजीम है। ज़मीन के गहराव उसके कब्ज़ा में हैं, पहाड़ों की चोटियां भी उसी की हैं, समंदर उसका है, उसी ने उसको बनाया और उसके हाथों ने खुशकी को भी तैयार किया। आओ हम झुकें और सजदा करें और अपने खाल के खुदावन के हजूर घुटने टेकें। दरसीवाज बाइबल में से पैदाइश। खुदा ने इब्तदा में ज़मीन व आसमान को पैदा किया, फिर खुदा ने कहा हम इंसान को अपनी सूरत पर अपनी शबी की मानद बनाएं, और वह समंदर की मछलियों और आसमान के परिंदों और चुपायों और तमाम ज़मीन और सब जानदारों पर जो ज़मीन पर रेंगते हैं इख्तियार रखें। और खुदा ने इंसान को अपनी सूरत पर पैदा किया और खुदा की सूरत पर उसको पैदा किया, नर व नारी उनको पैदा किया। खुदा ने उनको बरकत दी और कहा कि फलो और भड़ो और ज़मीन को मामूरो महकूम करो और समंदर की मछलियों और हवा के परिंदों और कुल जानवरों पर जो ज़मीन पर चलते हैं इख्तियार रखो। और खुदा ने सब पर जो उसने बनाया था नज़र की और देखा कि बहुत अच्छा है। खरूज। मिस्र के बादशाह को खबर मिली कि वो लोग चल दिए तो फ़िरऔन और उसके खादमों का दिल उन लोगों के लिए फिर गया और वो कहने लगे कि हमने ये क्या किया कि इसराइलियों को अपनी खिदमत से छुट्टी देकर उनको जाने दिया। तब उसने अपना रथ तैयार करवाया और अपनी कौम के लोगों को साथ लिया और खुदावंद ने मूसा से कहा बनी इसराइल से कह के वो आगे बढ़ें। और खुदा का फरिश्ता जो इसराइली लश्कर के आगे आगे चला करता था जाकर उनके पीछे हो गया और बादल का सतून उनके सामने से हटकर उनके पीछे जा ठहरा, यूं वो मिस्रियों के लश्कर और इसराइली लश्कर के बीच में हो गया। सो वहाँ बादल भी था और अंधेरा भी, तो भी रात को उससे रोशनी रही, बस वो रात भर एक दूसरे के पास नहीं आए। फिर मूसा ने अपना हाथ समंदर पर बढ़ाया और खुदावंद ने रात भर तुंद पूर्वी आंधी चलाकर और समंदर को पीछे हटाकर उसे खुश्क ज़मीन बना दिया और पानी दो हिस्से हो गया और बनी इसराइल समंदर के बीच में से खुश्क ज़मीन पर चलकर निकल गए और उनके दहने और बाएं हाथ की तरफ पानी दीवार की तरह था। और मिस्रियों ने ताकुब किया और फ़िरऔन के सब घोड़े और रथ और सवार उनके पीछे पीछे समंदर के बीच में चले गए। और खुदावंद ने मूसा से कहा कि अपना हाथ समंदर के ऊपर बढ़ा ताकि पानी मिस्रियों और उनके रथों और सवारों पर बहने लगे। और मूसा ने अपना हाथ समंदर के ऊपर बढ़ाया और सुबह होते होते समंदर फिर अपनी असली क़ुव्वत पर आ गया और मिस्री उल्टे भागने लगे और खुदावंद ने समंदर के बीच में मिस्रियों को तहोबाला कर दिया। और पानी पलट कर आया और उसने रथों और सवारों और फ़िरऔन के सारे लश्कर को जो इसराइलियों का पीछा करते हुए समंदर में गया था गर्क कर दिया और एक भी उनमें से ना छूटा। سو خداوند نے اس دن اسرائیلیوں کو مصریوں کے ہاتھ سے اس طرح بچایا، اور اسرائیلیوں نے مصریوں کو سمندر کے کنارے مرے ہوئے پڑے دیکھا، اور اسرائیلیوں نے وہ بڑی قدرت جو خداوند نے مصریوں پر ظاہر کی دیکھی، اور وہ لوگ خداوند سے ڈرے اور خداوند پر اور اس کے بندے موسیٰ پر ایمان لائے۔ زبور۔ جب اسرائیل مصر سے نکل آیا، یعنی یعقوب کا گھرانہ اجنبی زبان قوم سے، تو یہودہ اس کا مقدس اور اسرائیل اس کی مملکت ٹھہرا۔ یہ دیکھتے ہی سمندر بھاگا، یردن پیچھے ہٹ گیا، پہاڑ مینڈھوں کی طرح اچھلے، پہاڑیاں بھیڑ کے بچوں کی طرح کودیں۔ اے سمندر، تجھے کیا ہوا کہ تو بھاگتا ہے؟ اے یردن، تجھے کیا ہوا کہ تو پیچھے ہٹتا ہے؟ اے پہاڑوں، تم کو کیا ہوا کہ تم مینڈھوں کی طرح اچھلتے ہو؟ اے پہاڑیوں، تم کو کیا ہوا کہ تم بھیڑ کے بچوں کی طرح کودتی ہو؟ اے زمین، تو رب کے حضور، یعقوب کے خدا کے حضور تھر تھرا، جو چٹان کو جھیل اور چکماک کو پانی کا چشمہ بنا دیتا ہے۔ متی۔ اور اس نے فوراً شاگردوں کو مجبور کیا کہ کشتی میں سوار ہو کر جائیں، اور لوگوں کو رخصت کر کے تنہا دعا کرنے کے لیے پہاڑ پر چڑھ گیا، مگر کشتی اس وقت جھیل کے بیچ میں تھی اور لہروں سے ڈگمگا رہی تھی کیونکہ ہوا مخالف تھی، اور وہ رات کے چوتھے پہر جھیل پر چلتا ہوا ان کے پاس آیا۔ شاگرد اسے جھیل پر چلتے ہوئے دیکھ کر گھبرا گئے اور کہنے لگے کہ بھوت ہے، اور ڈر کر چلا اٹھے۔ یسوع نے فوراً ان سے کہا، خاطر جمع رکھو، میں ہوں، ڈرو مت۔ پترس نے اس سے جواب میں کہا، اے خداوند، اگر تو ہے تو مجھے حکم دے کہ پانی پر چل کر تیرے پاس آؤں۔ اس نے کہا، آ۔ پترس اتر کر یسوع کے پاس جانے کے لیے پانی پر چلنے لگا، مگر جب ہوا دیکھی تو ڈر گیا، اور جب ڈوبنے لگا تو چلا کر کہا، اے خداوند، مجھے بچا۔ یسوع نے فوراً ہاتھ بڑھا کر اسے پکڑ لیا، اور اس نے کہا، اے کام اعتقاد، تو نے کیوں شک کیا؟ اور جب وہ کشتی پر چڑھ آئے تو ہوا تھم گئی، اور جو کشتی پر تھے انہوں نے اسے سجدہ کر کے کہا، یقیناً تو خدا کا بیٹا ہے۔ مکاشفہ۔ پھر میں نے تخت میں سے کسی کو بلند آواز سے یہ کہتے سنا کہ دیکھ، خدا کا خیمہ آدمیوں کے درمیان ہے، اور وہ ان کے ساتھ سکونت کرے گا، اور وہ اس کے لوگ ہوں گے، اور خدا آپ ان کے ساتھ رہے گا اور ان کا خدا ہوگا۔ پھر اس نے مجھ سے کہا، یہ باتیں پوری ہو گئیں، میں الفا اور اومیگا، یعنی ابتدا اور انتہا ہوں، میں پیاسے کو آب حیات کے چشمہ سے مفت پلاؤں گا۔ جو غالب آئے وہی ان چیزوں کا وارث ہوگا، اور میں اس کا خدا ہوں گا اور وہ میرا بیٹا ہوگا۔ اب میں میری بیکر ایڈی کی تحریر کردہ کرسچن سائنس کی درسی کتاب سائنس اور صحت آیات کی کنجی کے ساتھ میں سے لی گئی تحریریں پڑھوں گا۔ سائنس اور صحت۔ خالق، اصول، خدا جس نے وہ سب کچھ بنایا جو بنایا گیا تھا، اور خود کے مخالف کوئی ایٹم یا عنصر نہ بنا سکا۔ خدا کائنات کو بشمول انسان خلق کرتا اور اس پر حکومت کرتا ہے۔ یہ کائنات روحانی خیالات سے بھری پڑی ہے جنہیں وہ تیار کرتا ہے، اور وہ اس عقل کی فرما برداری کرتے ہیں جو انہیں بناتی ہے۔ فانی عقل مادی کو روحانی میں تبدیل کر دے گی، اور پھر انسان کی اصلی خودی کو غلطی کی فانیت سے رہا کرنے کے لیے ٹھیک کرے گی۔ فانی لوگ غیر فانیوں کی مانند خدا کی صورت پر پیدا نہیں کیے گئے، بلکہ لامحدود روحانی ہستی کی مانند فانی ضمیر بالآخر سائنسی حقیقت کو تسلیم کرے گا اور غائب ہو جائے گا، اور ہستی کا کامل اور ہمیشہ سے برقرار حقیقی فہم سامنے آئے گا۔ یہ کہنا غلط ہے کہ سچائی اور غلطی پیدائش میں وہاں ملتے ہیں۔ تا تمثیل اور تکرار میں یہ غلطی ہمارے مالک کی جانب سے خود واضح طور پر بے نقاب ہوتی ہے۔ ان نکات پر بحث کرتے ہوئے اور پیدائش کی سائنس سے متعلق فریسیوں کے ساتھ تکرار کرتے ہوئے یسوع نے کہا، کیا جھاڑیوں سے انگور توڑتے ہیں؟ پولوس نے کہا، روشنی اور تاریکی میں کیا شراکت؟ مسیح کو بلیال کے ساتھ کیا موافقت؟ یسوع کی الہی پیدائش نے اسے تخلیق کے حقائق کو توسیع کرنے اور اس بعد عقل کو جو انسان اور کائنات کو خلق کرتا اور اس پر حکمرانی کرتا ہے ظاہر کرنے کے لیے انسانی طاقت کی نسبت بہت زیادہ عطا کیا۔ تخلیق کی سائنس نے جو یسوع کی پیدائش میں بہت واضح تھی اس کے عقل ترین اور کم سمجھے جانے والے اقوال کو الہامی بنایا اور یہ اس کے حیرت انگیز اظہارات کی بنیاد تھا۔ یسوع نے کسی بدنی تعلق کو تسلیم نہیں کیا۔ اس نے کہا، زمین پر کسی کو اپنا باپ نہ کہو کیونکہ تمہارا باپ ایک ہی ہے جو آسمانی ہے۔ اس نے دوبارہ کہا، کون ہے میری ماں اور کون ہے میرے بھائی؟ یہ مطلب دیتے ہوئے کہ یہ وہی ہیں جو اس کے باپ کی مرضی بجا لاتے ہیں۔ ہمارے پاس اس بات کا کوئی ریکارڈ نہیں کہ وہ کسی شخص کو باپ کے نام سے پکارتا ہو۔ وہ روح خدا کو واحد خالق کے روپ میں جانتا تھا اور اس لیے اسے بطور سب کا باپ بھی جانتا تھا۔ ایک معجزہ خدا کے قانون کو پورا کرتا ہے لیکن اس قانون کو توڑتا نہیں۔ یہ حقیقت خود معجزے کی نسبت زیادہ پوری سرار لگتی ہے۔ زبور نویس نے یہ گایا، اے سمندر تجھے کیا ہوا کہ تو بھاگتا ہے؟ اے یردن تجھے کیا ہوا کہ تو پیچھے ہٹتا ہے؟ اے پہاڑوں تم کو کیا ہوا کہ تم مینڈوں کی طرح اچھلتے ہو؟ اے پہاڑیوں تم کو کیا ہوا کہ تم بھیڑ کے بچوں کی طرح کودتی ہو؟ اے زمین تو رب کے حضور، خدا کے یعقوب کے حضور تھر تھرا۔ یہ معجزہ کوئی اختلاف متعارف نہیں کراتا بلکہ خدا کے ناقابل تبدیل قانون کی سائنس کو قائم کرتے ہوئے بنیادی ترتیب کو واضح کرتا ہے۔ صرف روحانی ارتقا ہی الہی قوت کی مشق کرنے کے قابل ہے۔ لامتراہی عقل ابدیت کے ذہنی مالیکیول کی طرف سے سب کو خلق کرتی اور ان پر حکومت کرتی ہے۔ سب کا یہ الہی اصول اس کی تخلیق کی پوری سائنس اور آرٹ اور انسان اور کائنات کی لافانیت کو ظاہر کرتا ہے۔ تخلیق ہمیشہ سے ظاہر ہو رہی ہے اور اسے اپنے لازوال ذرائع کی فطرت کے باعث ظاہر ہونا جاری رکھنا چاہیے۔ بشری فہم اس ظہور کو الٹ کر دیتا ہے اور خیالات کو مادی کہتا ہے، لہذا غلط تشریح کے ساتھ الہی خیال انسانی یا مادی عقیدے کے معیار تک گرتا دکھائی دیتا ہے جسے مادی انسان کہا جاتا ہے، لیکن بیج اس کے اندر ہی ہے۔ محض ایسے ہی جیسے الہی عقل سب کچھ ہے اور سب کچھ پیدا کرتی ہے، جیسے عقل قصیر کرنے والی ہے اور عقل کا لامتناہی خیال انسان اور کائنات پیداوار ہے۔ واحد ذہانت یا سوچ کا مواد ایک بیج یا ایک پھول خدا ہے جو اس کا خالق ہے۔ لافانیت سے متعلق اس کی تاریخ میں ڈارون کا ارتقائی نظریہ مادی بنیادوں پر دیگر نظریات کی نسبت زیادہ معقول ہے۔ مختصراً ڈارون کا نظریہ یہ ہے کہ عقل خود کے مخالف مادے کو جنم دیتی ہے اور اس مادے کو کائنات بشمول انسان کو تقویت دینے کے لیے طاقت بخشتی ہے۔ مادی ارتقاء بیان کرتا ہے کہ عظیم پہلی وجہ کو مادی بننا چاہیے اور اس کے بعد عقل کے پاس یا خاک اور عدم میں لوٹ جانا چاہیے۔ صحائف بہت پاک ہیں، ہمارا مقصد ان کے روحانی فہم کو حاصل کرنا ہونا چاہیے کیونکہ صرف فہم ہی کی بدولت ہم سچائی پا سکتے ہیں۔ کائنات کا بشمول انسان حقیقی نظریہ مادی تاریخ میں نہیں بلکہ روحانی ترقی میں ہے۔ الہامی سوچ کائنات کے ایک مادی، جسمانی اور فانی نظریے کو ترک کرتی ہے اور روحانی اور لافانی کو اپناتی ہے۔ جو کچھ بھی عقل، زندگی، سچائی اور محبت کی عکاسی کرتا ہے وہ روحانی طور پر سمجھا اور سامنے لایا جاتا ہے، مگر یہ بیان اس ابدی سچائی کی مخالفت کرتا ہے کہ انسان نے روحانی اور مادی دونوں لحاظ سے या खुदा और इंसान दोनों की जानब से जन्म लिया और फरोग पाया है। अदवार की सारी खुदनुमाई इन दोनों तजादात को सच कभी नहीं बना सकती। इलाही साइंस इस भरम की जड़ पर कुल्हाड़ा रखती है कि जिंदगी या अक्ल मादी बदन में या वसीला से बनाया गया, और साइंस नतीजतन इस भरम को गलती की खुदकार तबाहकारी के वसीला नेस्त करती और जिंदगी की साइंस के फहम को खूबसूरत बनाती है। क्रिश्चियन साइंस तख्लीक को नहीं बल्कि अफशाई को पेश करती है। ये मॉलिक्यूल से अक्ल तक की मादी तरक्की को नहीं बल्कि इंसान और कायनात के लिए इलाही अक्ल की इनायत को जाहिर करती है। मुतनासब तौर पर जब इंसानी नस्ल अबदी के साथ रवाबत को ख़त्म कर देती है तो हम आहंग हस्ती को रूहानी तौर पर समझा जाएगा और वो इंसान जाहिर होगा जो ज़मीनी ना हो बल्कि खुदा के साथ बाहम हो। ये साइंसी हकीकत के इंसान और कायनात रूह से मुरतब होते हैं और इसी तरह रूहानी भी होते हैं, इलाही साइंस में उतनी ही मजबूत होती है जितना कि ये सबूत कि फ़ानी बशर सिर्फ तभी सेहतमंदी का फहम पाते हैं जब वो गुनाह और बीमारी का फहम खो देते हैं। ये मानते हुए कि इंसान खालिक है, बशर खुदा की तख्लीक को कभी नहीं समझ सकते। पहले से तख्लीक शुदा खुदा के फर्जंद सिर्फ तभी अपनी पहचान पाते हैं जब इंसान हस्ती की सच्चाई को पा लेता है। सच्चाई ये है कि हकीकी मिसाली इंसान इसी तनासुब में जाहिर होते हैं जब झूठे और मादी गायब होते हैं। मजीद शादी ना करना या शादी में दिए जाना ना ही इंसान के तसलसल को बंद करता है और ना ही खुदा के लामतनाही मंसूबे में उसकी बढ़ती हुई तादाद के फहम को बंद करता है। रूहानी तौर पर यह समझना कि मासवा एक खालिक खुदा के और कोई नहीं सारी तख्लीक को अयां करता, सहायफ की तस्दीक करता, अलहदगी या दर्द और अजली और कामिल और अबदी इंसानियत की शीरी यकीन दहानी दिलाता है। तख्लीकी असूल जिंदगी, सच्चाई और मोहब्बत खुदा है। कायनात खुदा की अकासी करती है। एक खालिक और एक तख्लीक के सिवा और कोई नहीं। ये तख्लीक रूहानी ख्यालात और उनकी शनाख्तों के अया होने पर मुश्तमिल है जो लामहदूद अक़ल के दामन से जुड़े हैं और हमेशा मुनक्स होते हैं। ये ख्यालात महदूद से लामहदूद तक वसी हैं और बुलंद तरीन ख्यालात खुदा के बेटे और बेटियां हैं। अब मैं मेरी बेकर रेडी की जानब से चर्च मैनुअल में दिए गए रोजाना के 3 फराइज पढ़ूंगा। रोजमर्रा की दुआ। इस चर्च के हर रुकन का ये फर्ज है कि वो हर रोज ये दुआ करे, तेरी बादशाही आए, इलाही हक जिंदगी और मोहब्बत की सल्तनत मुझ में कायम हो और सब गुनाह मुझसे खारिज हो जाएं, और तेरा कलाम सब इंसानों की मोहब्बत को वाफिर करे और उन पर हुकूमत करे। मकासद और अमाल का एक असूल। ना कोई मुखालफत, ना ही कोई महज जाती वाबस्तगी मादरी चर्च के किसी रुकन के मकासद या अमाल पर असरअंदाज होने चाहिए। साइंस में सिर्फ इलाही मोहब्बत हुकूमत करती है और एक मसीह साइंसदान गुनाह को रद्द करने से हकीकी भाईचारे, खैरात पसंदी और मुआफ़ी से मोहब्बत की शीरी साइशों की अकासी करता है। इस चर्च के तमाम अरकान को सब गुनाहों से, गलत किस्म की पेशनगोइयों, मुनसफियों, मजम्मतों, इसलाहों और गलत तासुरात को लेने और गलत मुतासर होने से आज़ाद रहने के लिए रोज़ाना ख्याल रखना चाहिए और दुआ करनी चाहिए। फ़र्ज के लिए चौकसी। इस चर्च के हर रुकन का ये फ़र्ज़ है कि वो हर रोज़ जारहाना जहनी आरा के ख़िलाफ़ ख़ुद को तैयार रखे और खुदा और अपने कायद और इंसानों के लिए अपने फ़राइज़ को ना कभी भूले और ना कभी नज़रअंदाज करे। उसके कामों के बायस उसका इंसाफ होगा, वो बेकसूर या कसूरवार होगा।